या एक और दूसरा राह ये हो सकता है कि प्रोजेक्टर हो कि आप बेहतर इस्तेमाल कर सकें, जिसे कहते हैं सर्वजी और बासारी। हमारी कस्बे मालूम का अक्सर मीडियम बरकत हमारे काम में सर्वजी होता है, और जब एक हिस्से इंसान सुन रहा होता है तो उसका असर कम है, जब दो हिस्सों से बसर भी साथ आ जाए तो उसका असर बढ़ जाता है। लिहाजा सब्जियों बसरी होना चाहिए हमारी बाज नशिस्तों को, ताकि हम बेहतर इस्तेमाल कर सकें। अभी देखें आप रखते हैं, और हमारी ये जो चंद मबाइस चंद दिन की मबाइस होंगी, इसका उन्वान है इस्लामी तहजीब की तश्कील के अनासिर। तहजीब पे हमने उसकी तारीफ क्या थी थोड़ा सा पिछले जुम्मे की नशिस्त में गुफ्तगू की थी। नए दोस्तों के लिए और जो दोस्त भूल चुके हैं उनके लिए तहजीब का माना, तहजीब की तारीफ का तकरार कर देता हूँ। तहजीब बुनियादी तौर पर अरबी जबान का लफ्ज है, हज़बा युहद्दिबु तहदीब। हज़बा साफ करने के मानों में, दरख्तों की शाखें काटने के मानों में, इस्लाह करने के मानों में इस्तेमाल होता है। लोगी तौर पर हज़बा वाजब न जब कहा जाता है तो इसका मतलब होता है किसी शख्स का ज़ाहरी और बातनी तौर पर अपने आप को पाकीज़ा बनाना, साफ़तों से अपने आप को संवारना। इंग्लिश में इसके लिए एक कलमा जो मुतरादिफ के तौर पर इस्तेमाल होता है वो कल्चर है। कल्चर का भी बुनियादी तौर पर माना काश्तकारी और दरख्तों की बागवानी करना, उनकी काट छांट करना, गलत शाखों को काटना, सही को बढ़ने देना। 18वीं सदी में तकरीबन ये लफ्ज इंसानी तरबियत के लिए इस्तेमाल होने लगा, उससे पहले ये अपने लोगवी मानों में दरख्तों की परवरिश के मानों में इस्तेमाल होता था। रागिब इस्फहानी ने जो लुगत का एक बहुत बड़ा उस्ताद है, सकाफत की तारीफ ये भी है। तीसरा जो कलमा जो अरबी के पास करना है इसके मुतरादिफ इस्तेमाल होता है, कहते हैं अस्सकाफत हिया इस्लाहुन नफ्स सही काबिल। सकाफत नाम है सही नफ्स की सही और काबिल इस्लाह का, कि बेहैतु यकूनु साहिबुहा मिरादुल कमाल। ऐसी इस्लाह कर देना कि जिस नफ्स की आपने इस्लाह की है वो कमाल का आईना, कमाल और फजाइल का आईना बन जाए। इस्लाह फासिद व तकबीब व मुअव्वज, सकाफत नाम है फासिद की इस्लाह का और जो टेढ़ा हो उसे सीधा कर देने का। तो एक तारीख इंग्लिश में, कल्चर इज दैट कॉम्प्लेक्स होल विच इंक्लूड्स नॉलेज बिलीव्स आर्ट मॉरल्स लॉ कस्टम एंड अदर कैपेबिलिटीज एंड हैबिट्स acquired by man as a member of society। कहते हैं कि कल्चर उस कॉम्प्लेक्स का नाम है कि जो शामिल है किस चीज को, उस मजमुए का नाम है कि जो शामिल है नॉलेज को, इतिकादात को, हुनर को, अखलाकियात को, आदात को एंड अदर कैपेबिलिटीज, दूसरी सलाहियतें जो इंसान में पाई जाती हैं एंड हैबिट्स और उसके आदात जो इंसान हासिल करता है, एक्वायर्ड बाय मैन एज ए मेंबर ऑफ सोसाइटी। तनहा नहीं, एक दफा एक फर्द तनहा किसी अखलाक का मालिक हो सकता है, उसे उसका फर्दी अखलाक कह सकते हैं, शख्सी रवैये कह सकते हैं, लेकिन तहजीब नहीं कह सकते। हो सकता है इस शहर में एक शख्स बहुत बड़ा आबिद रहता हो, उसके मखसूस रवैये हो, मखसूस एतकादात हो, लेकिन उसे आप इस शहर की तहजीब नहीं कहेंगे। तहजीब कब माना पाती है? सोसाइटी में, जब मुआशरे के अक्सर अफराद एक एतकाद रखते हो, एक बिहेवियर रखते हो, एक नॉलेज रखते हो, उनका एक रहन सहन का तौर तरीका हो, उनका एक खास फन तामीर हो, उनके खास आदात अतवार हो, ये बन जाएगी तहजीब। अब इस तनाजुर में तहजीब की अगर हम इस्तेलाही तारीफ पेश करना चाहें जो हमारे मद्देनजर रहेगी इन लेक्चर्स में, तो ये है कि हैवान नातिक का हैवान नातिक को इंसान कामिल बनाने का नाम है तहजीब। हैवान नातिक किसे कहा जाता है? इंसान को। इंसान बहुत से हैवानात के साथ हैवानियत में शरीक है। मेरा निजाम तलफ्फुज़, मेरा निजाम निज़ाम, मेरे बदन के बहुत से निजाम और बाद में शायद हमसे भी आगे है कि पहले उन पे तजुर्बा होता है, बाद में हमारी दवाई बनती है। तो एक जसानियत है तो तजुर्बा वहां होता है, इम्प्लीमेंटेशन वहां पे होती है। अगर ना होती तो फिर हैवानों के साथ हम शरीक हैं। वो हद जो इंसान को हैवान से जुदा करती है, वो फस्ल मंतिक की इस्तेलाह में, लाजिक की इस्तेलाह में, जो इंसान और दीगर हैवानात के दरमियान हद फासिल है, उसे नुत्क कहा जाता है, नून तोए क़ाफ। और इंसान को हैवान नातिक कहते हैं। क्यों? नुत्क का लफ्जी माना होता है बोलना, गुफ्तगु करना। बाज ने कहा कि इंसान को हैवान नातिक इसलिए कहते हैं क्योंकि बोलता है। हाँ, आप कहेंगे कि बहुत से परंदे भी बोलते हैं, बहुत से हैवानात भी बोलते हैं, लेकिन नहीं, उनकी बोली में और हमारी बोली में फर्क है। रोजे अव्वल जिस दिन चिड़िया की मिसाल के तौर पर खिलकत हुई, अगर उस दिन से चिरचिर करती है तो आज तक चिरचिर करती है। एक ही कलमा है जिसके ना माने में तब्दीली आई है, ना आवाज में, ना साउंड में, ना पेचो खान में कोई तब्दीली नहीं आई, लेकिन हम बेअनवा इल अलसना गुफ्तगु करते हैं। हमारा एक लफ्ज उसके मानी बदल जाते हैं। एक जुमला एक दफे एक माना देता है, दूसरी दफे वही जुमला बेअनी हुयत पास, फकत लहजे का उतार और खम बदल गया, माना बदल गया। मिसाल तो एक दफा मैं कहता हूं कि मैं शारजा गया, मैं शारजा गया, दूसरी दफा कहता हूं मैं शारजा गया, बदला माना या नहीं? जब मैं पे जोर था तो भाई आप नहीं गए, मैं गया, और जब शारजा पे जोर था तो भाई दुबई या किसी और शहर नहीं गया, शारजा गया। मैं शारजा गया, अब जब गया पे जोर आ गया तो सवाल ये जुमला माना बदल गया या नहीं? लफ्ज तो नहीं बदले, माना बदलता जा रहा है। नातिक इसमें नहीं, बाकी मानात नहीं है। बाद में कहा नहीं, नातिक का असली माना है साहिब अक्ल व शऊर होना। और इंसान अगर इस माना में जो पहले अर्ज किया नातिक है भी, तो इसलिए कि पीछे कोई शऊर है, वो खजाना पीछे है जो जिसकी तर्जमानी जबान से हो रही है, जिसकी तर्जमानी कानून के जरिए से हो रही है। तो इंसान हैवान नातिक है, ये अलग बात। और आज जैसे तज़क्कुर दिया था कि अपनी इस कुव्वत नुत्क को भूल जाए और वलाइका कल अनआम बलहुम अज़ल लहुम कुलूबुन ला यफ़क़हून बिहा, दिल है सोचते नहीं। खुदा ने तो नातिक बना के भेजा था, अब मैं अगर नातिक ना बनूं, किसी और हैवान की फसल मेरे साथ लग जाए, हैवान में मुफ्तरिस रहे तो चीरने पाड़ने वाला और दिगर हैवानों की कसूर उन खसूसियात में रह जाए तो मेरा कसूर, खुदा ने नाते बनाए। अच्छा, जिन दोस्तों को कुर्सी न मिले वो जरा आगे तशरीफ लाए। तो हैवान नाते
मोहम्मद सल्लल्लाहु
वो बसर खुदा ने अता किए हैं, जब सही जेहत में परवरिश ना पाए तो जरूरत पेश आ जाती है किसी बागवान की कि वो आके इजाफी शाखे काटे कैंची करे उन्हें, اور ہم صحیح انسانیت کے راستے میں رشد کریں, اور ہم فردی زندگی میں فقط نہیں اجتماعی زندگی میں, جب یہ پروسیس سوشل ہو جائے اجتماعی زندگی میں ہو جائے تو اس کا نام ہو جائے گا تہذیب. شخصی اخلاق کی بات نہیں ہو رہی یہاں پہ, یہاں معاملہ معاشرے کا ہے, سوسائٹی کا ہے, انڈیویجلز کا نہیں. تو معاشروں کی تربیت کا نام حیوان ناطق کے اجتماعی گروہ کی ایک خاص جہت میں تربیت کا نام کیا بن جائے گا؟ تہذیب بن جائے گا. ایک اور اصطلاح جو تہذیب کے ساتھ پسند کے طور پر, لائقی کے طور پر, مترادف کے طور پر بعض اوقات استعمال ہوتی ہے وہ ہے تمدن کی اصطلاح, تہذیب و تمدن. تمدن مدنیت سے ہے, مدن یا مدینہ بنیادی طور پر عربی زبان میں شہر کو کہتے ہیں. انسان کی ایک اور خصوصیت جو فلسفرز اور سائیکالوجسٹ بیان کرتے ہیں وہ یہ کہ کہتے ہیں آل انسان و مدنی بالطبع, انسان اپنی طبیعت میں مدنی ہے, شہر میں یعنی اکٹھا رہنے والا, گروہ میں رہنے والا ہے, انسان مدنی بالطبع ہے. اب خدا نے اس کی طبیعت میں یہ ڈالا, آپ تو تھوڑی سی اس پہ رد ہوتا تو بھی ہے, بعد میں کہا کہ نہیں یہ بات ٹھیک نہیں ہے, لیکن بہت سنے اس کو ثابت کیا کہ انسان مدنی بالطبع ہے. ہو سکتا ہے جنگل کے ایک بھیڑیے کا اکیلا گزارا ہو جائے, ہو سکتا ہے ایک کبوتر خون کے بغیر بھی زندگی گزار لے, لیکن انسان کا دوسرے انسان کے بغیر گزارا نہیں ہوتا. بعض نے کہا انسان انس سے نکلا ہے اس لیے کہ اپنی جنس سے مانوس ہے. تبھی تو وہ روایات اگر ٹھیک ہیں کہ آدم حضرت آدم کو بشر تنہا رہ گئے, اب محبت جدا ہو گئی تو بڑی غربت اور تنہائی تھی. خلاصہ انسان مدنی بالطبع ہے, یعنی سارے الفاظ میں انسان معاشرے میں رہتا ہے, انسان ایک سوشل اینیمل ہے, معاشرتی حیوان جو انڈیویجل لائف یا تو گزار نہیں سکتا, اگر گزارے بھی تو پھر انسانی کمالات اس میں نہیں آ سکتے. جیسا کہ قطرہ جب تک قطرہ رہے اس میں دریا کی خصوصیات نہیں آ سکتی, اس میں کشتی آدی نہیں کی جا سکتی, اس میں جوہر اور گوہر نہیں پنپ سکتے, اس میں مچھلی کا شکار نہیں کیا جا سکتا, اس میں لاکھوں ٹن وزنی کشتیاں نہیں چلائی جا سکتی. انسان اپنے کمالات کہاں پاتا ہے؟ معاشرے میں, سوسائٹی میں, معاشرے میں تعامل ہوتا ہے, معاشرے میں صنعتکار اور تاجر کا آپس میں تعامل ہے, کارخانے دار اور بزنس مین کا آپس میں تعامل ہے, یوزر کا جو آپ کا گاہک ہے, آپ کا آخری ہدف ہے جو آپ کی چیز پہ استعمال کرتا ہے, اس کا آپ کا تعامل ہے, استاد اور معلم کا تعامل ہے, عالم اور شاگرد کا تعامل ہے, استادی اور شاگردی عام بنا پاتی ہے. یہ سارے انسانی مقولات انسانی سوسائٹی میں اور معاشرے میں بنا پاتے ہیں. تمدن کب آتا ہے؟ کیا وجہ ہے کہ چڑیوں کا, کبوتروں کا, بھیڑیوں کا کوئی تمدن نہیں آیا؟ بھیڑیوں کو بلڈنگز بنائی ہیں, ماشاءاللہ لوگوں کو بلڈنگ بنائی, کوئی ایسی کسی جنگل میں مثلا کیلیفورنیا کے قرآن جنگل میں آپ کہیں کہ خاص کریں کہ بھیڑیوں کی بلڈنگ بنی ہوئی ہے نہیں. جس دن تخلیق ہوئی جیسے اس دن رہتے تھے, جس غار میں رہتے تھے, جہاں جس فور میں رہتے تھے, جس درخت کی شاخ پہ, جس ٹہنی پہ رہتے تھے, جیسا گھونسلہ بنتا تھا آج تک ویسا ہی بنتا رہا ہے. کوئی ایک شاخ ادھر ادھر نہیں ہوئی, لیکن انسان کہاں سے چلا؟ وہ سٹون ایج سے نکلا اور کہاں پہنچ گیا؟ غاروں میں رہتا تھا, कच्चा गोश्त खाता था, अगर छुपा लेता अपनी शर्मगाह तो पत्तों से छुपाता था। कहां से चला, कहां तक पहुंचा, कहां तक पहुंचेगा, किसके सहारे में पहुंच रहा है? इसी सोशल लाइफ के सहारे में तो पहुंच रहा है। कब मदीना बना, कैसे बना? जो कि इंसान मुआशरती है, सोशल लाइफ है इसकी। तो तमद्दुन का तहजीब के साथ बड़ा गहरा रहता है। लेकिन एक थोड़ा सा फर्क बाज दानिशों ने बयान किया है, कहते हैं कि तमद्दुन मादी मजाहिर में तब्दीलियों या इस्लाहात के लिए इस्तेमाल होता है। एक इंसान की मेंटल सिचुएशन है वो अप्रूव होती है, उसमें तब्दीली आती है, बदलती रहती है, वक्त के साथ साथ उसमें तकामुल आता है, इर्तिका आता है, उसके लिए ज्यादातर है तहजीब का लफ्ज। इंसान के अखलाकियात हैं, इंसान के मलकात हैं, इंसान के अकायद हैं, इंसान के अफकार हैं, जो एक बहुत बड़ा आलम है। कुछ इंसान के मादी जवाहर हैं, अलबत्ता जो इनकी बैग में वही तहजीब होती है। जब वो बिल्डिंग्स का रूप धार लेती है, जब वो जिंदगी के टूल्स का रूप धार लेती है, जब रहन-सहन के जाहिरी तरीके का रूप धार लेती है, तो उसे तमद्दुन कहा जाता है। जबकि सकाफत ज्यादातर जहनी तरबियत के लिए इस्तेमाल होता है। पास जब तहजीब अमली शक्ल अख्तियार करती है तो उससे तमद्दुन जन्म लेता है। गोय तहजीब अकीदे और फिक्र का नाम है और तमद्दुन उसकी अमली तस्वीर का नाम। ये अब तक एक मुख्तसर सा तारुफ था, तारीफ थी, पहचान थी कि जब हम तहजीब और तमद्दुन की बात करते हैं तो हमारी बात क्या होती है, हम किस चीज के बारे में बात करने जा रहे हैं। अब इस्लामी तहजीब, अब तक मुतलकन तहजीब की बात हो रही थी जिसमें सब तहजीबें शामिल थी। उसमें हिंदू तहजीब भी हो सकती थी, उसमें बुद्धमत की तहजीब भी हो सकती थी, सिख तहजीब भी हो सकती थी, यहूदियों की तहजीब भी हो सकती थी, ईसाइयों की भी हो सकती है, मुलहिद की भी हो सकती है, काफिर की भी हो सकती है, मुसलमान की भी हो सकती है। लेकिन हमारे इस लेक्चर का मौजू है इस्लामी तहजीब की तश्कील के अनासिर। तो इसका मतलब यह हुआ कि हम किसी खास तहजीब की बात कर रहे हैं। इससे पहले कि इसकी थोड़ी सी वजाहत पेश की जाए, तहजीब की तश्कील के अनासिर यह बताता है कि तहजीब कुछ अनासिर से मिलकर तश्कील पाती है। जैसे एक बिल्डिंग, उसको अगर आप खड़ा करना चाहते हैं तो उसके लिए अनासिर है। कहीं से सरिया आपको चाहिए, कहीं से आपको ईंट चाहिए, कहीं से सीमेंट चाहिए, कहीं से क्या चाहिए, कहीं से क्या चाहिए। जब ये अनासिर एक खास नज्म व ज़ब्त से, एक खास तरतीब से उनको आपस में जोड़ दिया जाए तो एक बिल्डिंग बन जाती है, इमारत खड़ी हो जाती है। तहजीब की तश्कील कैसे होती है? मुख्तलिफ अनासिर बयान किए गए हैं। बाज लोगों ने जो अनासिर गिनवाए उनमें से एक अंसर जुग्राफिया करार दिया, खास किसी मंतरे का खास माहौल, वहां की आबो हवा, वहां का दर्जा हरारत। कहा के ये वो फैक्टर है जो तहजीब की तश्कील पर असरअंदाज होता है, जो लोगों के अखलाकियात पर असरअंदाज होता है, जो लोगों के रंग पर असरअंदाज होता है। एक सफेद पूस्त हो गया, एक सियाह पूस्त हो गया, एक गंदमी रंग का हो गया, एक फला रंग का हो गया। एक के अखलाक में खुशबुल्की आ गई, एक के अखलाक में सख्ती आ गई। कहा कि जोग्राफियाई अवामिल है जो इंसान पर असरअंदाज होते हैं और इंसान की तहजीब की तश्कील करते हैं। माहिर इमरानियात के नजदीक जोग्राफिया अनासिर इंसान की तहजीब की तश्कील का एक अहम अंसर है। हम रद्द नहीं करते जोग्राफियाई अंसर को, दखील है, लेकिन इसकी बहुत बहुत सेकेंडरी हैसियत। بلکہ سیکنڈری حیثیت بھی شاید نہ ہو جب بعض کام کرنے جا رہے ہیں اس میں.
بعض نے کہا وراثت تہذیب کی تشکیل کے عناصر میں سے ایک عنصر ہے. ورثے میں قوم کیا لائے, یہ قوم ورثے میں کیا لائے, عرب قوم ورثے میں کیا لائے, عجم قوم ورثے میں کیا لائے, آریائی کیا لائے, اور فرض کریں کہ سرخ پوست جو ہیں وہ ورثے میں کیا لائے. یہ وراثت انسان کی تہذیب کی تشکیل کا ایک اہم عنصر ہے. اسے بھی بطور کلی رد نہیں کیا جا سکتا کیونکہ وراثت کو اسلام نے بھی بہت اہمیت دی ہے. نطفے انسان کی تربیت نطفے کی تکوین سے بھی پہلے شروع ہو جاتی ہے. نطفے کی تکوین سے پہلے ابھی باپ کے صلب میں اولاد کا نطفہ نہیں آیا کہ اس نطفے کی تربیت کا اسلام نے پہلے حکم دے دیا ہے. 40 دن روزہ, اس کے بعد حلال غذا یا بہشت سے آئی ہوئی غذا, اس سے بنے گا جو نطفہ, اس سے بنے گی جو انسان, اس سے بنے گی جو قوم, اس سے بنے گی جو آل, اس کی تعظیم پھر کیسی ہوگی. بہت ایسی بات ہے جس کا نطفہ حرام کا, جس کی تکوین نطفے کی حرام کی, پھر انعقاد حرام کا, پھر تولد حرام کا, اول سے لے کر آخر تک حرام ہی حرام. تو پھر وہ جب قومی اور اجتماعی رویہ اپنائے یہ نسل تو پھر اس کے مظاہر کیا ہوں گے, وہی ہوں گے جو آپ کو نظر آتے ہیں. تخیر ہے لیکن حرف آخر نہیں ہے. وراثت بھی حتیٰ بعض نے کہا کہ زیادہ زیادہ 4 پشت لگ, ابن خلدون نے کہا وراثت 4 پشت لگ چلتی ہے, اس کے بعد اپنا اثر کھو دیتی ہے. یہ عناصر, بعض نے کہا زبان تہذیب کی تشکیل دیتی ہے, لیکن شاید زبان تہذیب کا آؤٹ کم ہو, نتیجہ ہو, تہذیب بن جانے کا ثمر ہو, نہ یہ کہ تہذیب بنانے کا عامل اور عنصر. لیکن کسی حد تک بہرحال ہم اس کو بھی بطور کلی رد نہیں کرتے. ہماری نظر میں اہم ترین اور اصلی ترین عامل تہذیب کی تشکیل کا وہ ہے تعلیم و تربیت. البتہ اس تعلیم و تربیت کی پریکنڈیشنز ہیں, یہ نسل حلال کی نسل ہو, نطفہ حلال کا ہو, یہ انسانی معاشرہ اس کی وراثت معلوم ہو, یہ نہ پتا ہو کہ کس کی اولاد ہے, باقی چیزیں بھی دخیل ہیں. لیکن تعلیم اور تربیت یہ اساسی ترین عامل ہے تہذیب کی تشکیل کا. انسان کا نظام فکر اور اس کے اعتقادات اور کائنات کے بارے میں اس کی آئیڈیالوجی, اس کا ورلڈ ویو, یہ تہذیب کی تشکیل دیتا ہے. آج اگر تہذیبیں آپس میں متصادم ہیں, تہذیبوں کی جنگ چل رہی ہے, تو اصل میں تہذیبوں کی جنگ نہیں, اس کی بیک پہ موجود وہ آئیڈیالوجیز کی جنگ ہے, وہ ورلڈ ویوز کی جنگ چل رہی ہے. مگر نہ تہذیبوں کی جنگ نہ ہوتی, تہذیب کب بنتی ہے؟ بعض دانشوروں کے نزدیک انسان کے اندر دو اسپیکٹس, دو جنبے, دو پہلو اساسی پائے جاتے ہیں جو تہذیب کی تشکیل دیتے ہیں. ایک کا نام ہے شناخت یا معرفت, اور دوسرے کا نام ہے چاہت. زیادہ گفتگو سنگین تو نہیں ہوتی.
اللہ صلی اللہ علیہ محمد.
مجھے اس کی سپیڈ سے بھی چل رہا ہے کہ ہم نے سب باتوں جو بھی ہے نا تو وہ تو بہت دور کا سفر ہے. دیکھیں کہاں تک پہنچتے ہیں انشاءاللہ. بیچ سے بھی چلنا ہے, چلنا بھی اسی رفتار سے اور اسی کیفیت سے چلنا ہے. آپ کو ساتھ چلنا ہوگا. اس میں آئے آیت اللہ جواد یام بھی آپ اللہ کی جبن میں عرض کی کہ اگر آپ کا جمعہ کا خطبہ بہت اوپر اوپر کا ہوتا ہے, سمجھ نہیں آ رہا ہوتا, تھوڑا نیچے اتر کے آنے فرمایا میرے الفاظ میں کیا ضروری ہے, ہم نے نیچے اتر, ہم نے آپ کو تھوڑا اتر آئے, تھوڑا ہمیں اوپر آنا ہوگا نا. یہ ضروری تو نہیں کہ ہمیشہ شیخ محسن نجفی آپ اللہ کی بقول فرما رہے تھے کہ جب ہمارے ممبر کی حالت ہے ہمارے آپ تم ناز کے ہاں معرفت کا سورس روایت ہے، درایت نہیں ہے، نقل ہے، اصل نہیں ہے. جب قال بقال دنا مسکن ابو ہریرہ حضرت، بس بند، باقی دروازے بند، آپ نقد کی گنجائش نہیں ہے. حتیٰ اگر کوئی کہہ دے قال الامام الرضا علیہ السلام، ہمارا مزاج کیا ہے؟ بس آپ ختم، امام رضا نے کہہ دیا. لیکن آیا ایسا ہے؟ نہیں، وہ تو فرما رہے لا تنظر الى من قال بل انظر الى ما قال، یہ نہ دیکھو کس نے کہا، یہ دیکھو کیا کہا. وہاں اگر وہ سند بھی بنتے ہیں تو اس لیے بن جاتے ہیں کہ کیونکہ کیا کہتے ہیں. وہ سند بھی ہمارے ہاں، اگر امام سند بھی بن جاتا ہے اس کا قول، تو اس لیے کہ وہ امام فرما رہے ہیں، امام رضا علیہ السلام کی مثال آ گئی. اور آپ حدیث بھی اس مولا کی یاد آ گئی، فرماتے ہیں لو علم الناس محاسن کلامنا لطبعونا. امام رضا یہ نہیں فرما رہے کہ اگر فرزند مسلم جعفر کی بات لوگ سن لے تو اس کی اتباع کرتے، اس کی پیروی کرتے. نہیں، نسل کی بات نہیں ہو رہی، شخص کی بات نہیں ہو رہی، شخصیت کی بات ہو رہی ہے. اور فرما رہے ہیں اگر لوگوں کو ہمارے کلام کی خوبیوں کا پتہ چل جاتا، لو علم الناس محاسن.